पागल थे उसके तस्वीर हेरी रोए, धिक्कार दे आपने तकदीर हेरी रोए। दैव को पक्षपात त्यो कठोर झेल में, दैव को पक्षपात त्यो कठोर झेल में, यी हाथ का रेखा लकीर हेरी रोए, धिक्कार दे आपने तकदीर हेरी रोए। दिनभर हामी माया का बात करने ठाउं, दिनभर हामी माया का बात करने ठाउं, त्यो चौतारी तल को भीड़ हेरी रोए, धिक्कार दे आपने तकदीर हेरी रोए। चुरा धागो अनि सिउदो सजाउन भनी, चुरा धागो अनि सिउदो सजाउन भनी, ल्याएको रातो सिन्दूर निरहेरी रोए, धिक्कार्दै आफ्नै तकदीर हेरी रोए। पराईकै डोली चढी गएपछि छाडी उनी, पराईकै डोली चढी गएपछि छाडी उनी, बेन्ज्यानियो धड्कन शरीर हेरी रोए, धिक्कार्दै आफ्नै तकदीर हेरी रोए। छैन कतै टुक्रिएको मन जोड्ने वस्तु यहाँ, छैन कतै टुक्रिएको मन जोड्ने वस्तु यहाँ, यस्तै रहेछ खोलाको किनारतिर हेरी रोए, पागल झै उसकै तस्बिर हेरी रोए, धिक्कार्दै आफ्नै तकदीर हेरी रोए। चिसापानी छ रामेछाप घर भई हाल काठमाडौँमा बस्ने गजलकार रामस्वन श्रेष्ठको यो गजलसँगै नमस्कार अनि स्वागत छ म प्रस्तोता प्रदीप गिरीको। रन्चे मीडियाको साप्ताहिक प्रस्तुति यो साँझ यो सुभाषको यो 25 विशेष श्रृंखलामा यो कार्यक्रम उज्यालो नेपाल मीडिया नेटवर्कसँगको सहकार्य अन्तर्गतका 11 रेडियो सहित देशभरिका 21 रेडियो स्टेशनहरू मार्फत साप्ताहिक रूपमा राति 9:15 देखि 10 बजेसम्म प्रसारण हुने गर्दछ। त्यसै गरी इन्टरनेटको सहायताले क्यानाडा नेपाल .net गएर तपाई हामीलाई विश्वको कुनै पनि ठाउँबाट सुन्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com, एसएमएस नम्बर 9800826116, साथसाथै फेसबुकमा रहेको यस कार्यक्रमको पेजमा प्राप्त प्रतिक्रिया अनि सुझावलाई हेरेर रन्सी मीडियाको सम्पादन लेखन समूहले गरेको छनौटको आधारमा 24 भागसम्म प्रसारण भएका मध्ये सर्वाधिक मन पराइएका केही गजल र कथाहरू पुनः प्रस्तुत गर्दैछौ आजको कार्यक्रममा। अघि कार्यक्रममा वाचन गरिएको रामस्वन श्रेष्ठज्यूको गजल उत्कृष्ट 4 गजल मध्येको एक थियो जुन हाम्रो पहिलो श्रृंखलामा वाचन भएको थियो। वाचा गरे अनुरूप उत्कृष्ट गजलका रूपमा छानिएको पहिलो नम्बरमा परेको गजल आजकै कार्यक्रमको अन्त्यमा राख्नेछौ। कार्यक्रमको साथमा रहनुहोला।
भत्किएको फुलबाट भत्किएको फुलबाट जिन्दगीको यात्रा नगर ओ भइगो मलाई माया नगर वारी छु म पारी भइगो मलाई माया नगर जस्तो म दुखी को सपना छैन तिमीले भन्ने विपना जस्तो म दुखी को सपना छैन भोगाई हो जिन्दगानी रहर खेल है ना एकै घामले सुकी जाने, एकै घामले सुकी जाने, तलाउको हुन्न भर, भो भइगो मलाई माया नगर, वारी छु म पारी तिमी, भइगो मलाई माया नगर.
गोर्खाको रेडियो मुनास्लोबाट हामीलाई सुन्ने गोर्खा नगरपालिका हारमटारीमा बसोबास गर्ने सुजन थापाले हामीलाई लेखी पठाउनु भएको यो कथा सर्वाधिक मन पराएका तीन कथाहरूमध्ये एकमा पर्न सफल भएको छ. यस कथालाई हामीले कार्यक्रमको 20 श्रृंखलामा वाचन गरेका थियौं, जसलाई सुनेपछि दर्जनौं इमेलहरू प्राप्त भए. प्राय अध्ययनका सिलसिलामा घरदेखि टाढा काठमाडौँ पोखरा अनि कामका सिलसिलामा खाड़ी मुलुकमा रहनुभएका श्रोताहरूले तपाईँको कार्यक्रममा यस कथालाई सुनेपछि तुरन्त आमालाई फोन गर्न मन लाग्यो भनी लेख्नु भएको थियो. दिल्लीमा सीए अध्ययनरत एक श्रोताले लेख्नु भएको थियो, सानोमा छँदा मैले पनि आफ्नो आमालाई अन्जानमै कति सताए, झगडा गरे, झर्किए. यदि मेरो आमा आज यो संसारमा हुनुहुन्थ्यो म अंगालो हालेर माया गर्थे, माफी माग्थे. बुढी आमा र जवान छोरा सँगै बसेर घर छेउको बगैंचामा शीतल हावाको आनन्द लिँदै थिए. नजिकै रूखको हाँगामा बसेको पन्छीलाई देखाउँदै आमाले छोरालाई सोधिन्, छोरा त्यो के हो? काग हो आमा, जवाफ आयो. आमाले फेरि सोधिन्, के हो छोरा त्यो? काग हो आमा, छोराले फेरि जवाफ दिए. के हो छोरा त्यो? अलिक झर्किँदै छोराले भने, आमा त्यो काग हो काग. आमाले फेरि सोधिन्, के हो छोरा त्यो? छोरा चाहिँ झोक्किए, तपाईँ बुढी हुनुभएछ, तपाईँले देख्न सुन्नै छोड्नु भएछ, अब हजुरको दिमागमा गोबर भरियो, पागल हुनुभयो तपाईँ. म कति पटक भनौ त्यो काग हो काग. एकछिनका लागि दुवै चुप भए, सुनसान भयो. आँखाभरि आँसु शिर निहुराउँदै आमाले भनिन्, यही बगैँचामा हो त मेरो काखमा बस्थिस्, सानो थिइस् त 4-5 वर्षको, त्यही रूखमा बसेको कागलाई देखाउँदै त मलाई 50 पटक सोध्ने गर्थिस्, आमा त्यो के हो? त्यति बेला 50 पटक तेरो गालामा मुई खाँदै मैले भन्थे, बाबु त्यो काग हो. यो भनि नसक्दै आमाको गला अवरुद्ध भयो. उनले आँखाको आँसु पुछिन्, त्यहाँ फेरि शून्यता छायो.
बाटा छोरो
भयो कि धन को जास हो कि माया जल में फस्यो कि यो कस्तो मोह परदेश को कि न घट्दै छ माया सो देश को न मातृभूमि न मातृ सेवा चारे धाम घुमाउँछु भन्थ्यो आशायासमा बसे के बुढियामा परदेश वाचा छोडो फर्केन
तिम्रो त त्यता पर्व होला अचेल खुला आँगनमा हर्ष होला अचेल म टाढा यता समुद्र पार्छु म टाढा यता समुद्र पार्छु मान्छे मान्छेको तर्क होला अचेल मझेरे रुझाई रुदी हुनामा मझेरे रुझाई रुदी हुनामा रगतको तितो मर्म होला अचेल हुनेले लाउलान हुनेले खालान हुनेले लाउलान हुनेले खालान घरैमा अपुग खर्च होला अचेल नजिकै रवाफ हेर्दा हुन् सन्तान नजिकै रवाफ हेर्दा हुन् सन्तान असल छिमेकी मर्द होला अचेल तिम्रो त त्यता पर्व होला अचेल खुला आँगनमा हर्ष होला अचेल हाल सिडनी अस्ट्रेलियामा बसोबास गर्ने गजलकार प्रदीप चापागाईको यो गजलसँगै फेरि पनि स्वागत छ कार्यक्रम यो साँझ यो सुबासमा यस गजललाई हामीले यसै कार्यक्रमको सातौं श्रृंखलामा वाचन गरेका थियौं जसलाई हामीले www.nepaligazal.com बाट लिएका थियौं अब अर्को कथाको पालो कार्यक्रमको 23 श्रृंखलामा वाचन भएको यस कथालाई हाल दोहा कतारमा कार्यरत तोपगाछी झापाका अभागी कान्छा गाउँले लेखी पठाउनु भएको थियो एउटा निम्न वर्गीय परिवार घरमा वृद्ध बा आमाले दिनरात हार घोटेर भए पनि दुई छोराहरूलाई मिठो मसिनो दुई छाक खुवाइरहेका नै थिए दुःख सुख जीवन गुजारा चलिरहेको थियो समय बित्दै गयो छोराहरू पनि ठूला भए परिवारकै सल्लाहले जेठो छोराको विवाह गरियो तर जेठो छोराको विवाहसँगै बा आमाको पारिवारिक दायित्व झन बढेर गयो यसैबीच कान्छा छोरालाई आफ्ना बा आमाले गरेको दिन रातको मेहनत देखेर मन कुडिएर आउँथ्यो यो उमेरमा बा आमालाई हामीले काम गरेर सुखले राख्नुपर्ने हो उल्टै हामीसँग बुढोहार घोट्न जानुपर्ने उनलाई आफैप्रति घृणा लागेर आयो आत्मग्लानी भयो कस्तो लाचार छु म कान्छा छोराको मनमा कुराहरू खेले पूर्णिमाको रात घर नजिकै रहेको आँपको रूखको फेदमुनि ढल्किएर शीतल जुनको टह टह उज्यालोमा कान्छा आकाशमा चम्किरहेका ताराहरू नियाल्दै एकोहोरो टोलाउँछन् मलाई सबै ताराहरूले हेरिरहेका छन् गिजाइरहेका छन् जन्म दिने बाबामालाई सुखी राख्न सकेनस् तैले एउटा तारा चिच्चायो कान्छाले लामो सुस्केरा लिए सायद उनलाई ती ताराहरूसँग लाज लाग्यो देब्रेपट्टि कुल्टो फेरे विदेश जान्छु अब विदेश गएर पैसा कमाएर बा आमा दाई भाउजू सबैलाई सुखी राख्छु क्षणभरमै कान्छामा हिम्मत बढेर आयो उनी अब डटेर आकाशतिर हेर्दै थिए हेर तारा म गएर देखाउँछु दस महिना आफ्नो कोखमा राखी जन्माएर दस धारा दूध खुवाएर हुर्काएको छोरालाई आफूदेखि टाढा पठाउनु पर्दाको पीड़ा विदा हुने दिन ललाङ लुलुङ आमाको शरीर र रसिला आँखा देखेर कान्छा विदा भएर जान कठिन अवश्य भयो जे होस् कान्छा विदेश पुगे भाग्यवश विदेश आएको करिब दुई सालभित्र साउको सबै ऋण चुक्ता गरे
जम्मा भएको केही पैसाले कमाई खाने खेत किन्न पैसा पनि पठाउन सफल भए। अब कान्छाको त्यो परिवारमा सुखका दिन आए। बा आमालाई घर व्यवहार चलाउन धेरै सजिलो भएर गयो। महिनामा एक दुई पटक सधैँ फोन हुन्थ्यो। बा आमालाई फोन गर्दा हजुरहरूको शरीर पहिला जस्तो छैन, काम नगर्नुहोला, कान्छा सम्झाउने गर्थे। म तीन चार महिनामा घर फर्कन्छु, हाम्रा दुःखका दिन गए अब। छोराको यो बोली सुन्दा खुसीले वृद्ध आमाको गला अवरुद्ध नै हुन्थ्यो, आँखाभरि आँसु हुन्थ्यो। तर कुरा के भने, कम्पनीमा काम गर्ने क्रममै कान्छा अचानक दुर्घटनामा परे। ठूला ठूला मेसिन बीचमा कान्छाको हात च्याप्प एकातिरबाट तानेर अर्कोतिर फ्याँकिदियो मेसिनले। कान्छा बेहोश भए, तुरन्त अस्पताल लगियो। दुर्भाग्यवश उनको एउटा हात र एउटा खुट्टा घुम्न पुग्यो, शरीर पनि कमजोर बन्यो, यतिसम्म कि अब यताउता एक्लै हिन्डुल गर्न सक्ने अवस्था समेत रहेन। घरमा कसैलाई नभनी कुरालाई गोप्य राखियो। बिचरा आमा न हुन्, कान्छाले छिट्टै आउँछु भनेकाले आमा औला भाज्दै दिनगन्दै बसिरहेकी थिइन्। दुई महिना अस्पतालमा समय बिताएर डाक्टरको सल्लाह अनुसार कान्छा साथीको कोठामा सँगै बस्न थाले। दिनभर बन्द कोठामा पिञ्जडाको चरी जस्तै एक्लै बस्नु पर्दाको पीड़ा, पानी प्यास लाग्दा पनि अर्काको सहारा लिनुपर्ने, यो अपाङ्ग शरीर लिएर नेपालको जाउँ कि नजाउँ दुविधा उत्पन्न भयो। एक साँझ कान्छाले कामबाट भर्खरै फर्केका आफ्नो साथीलाई आफूलाई घरमाथिको छतमा लगेर सुताइदिन अनुरोध गरे। निसंकोच साथीले माथि लगिदिए। कान्छा चारैतिर निहालेर एकपटक हेर्छन्, बाहिरी वातावरणको महसुस गर्छन्। कान्छाको जम्का भेट आकाशका तीनै ताराहरूसँग भयो। हेर तारा, मलाई नजिस्का, मैले गरेको त हुँ नि, ताराले जवाफमा भन्यो। तर अब तेरा बाआमाको के हुन्छ? कान्छालाई आफ्नो लाचारपन प्रति फेरि घृणा लागेर आयो। उनी देब्रेकोल्टो फर्किन खोजे। अय्या, कान्छा अब देब्रेकोल्टे फर्कन नसक्ने भएका छन्। उनले ताराहरूबाट मुख लुकाउन सक्ने छैनन्। खल्तीबाट फोन निकाली लामो समयपछि घरमा फोन गरे। घरमा सबैलाई सन्चो बिसन्चो सोधी खोजी गरे। आमा, मेरो एउटा साथी छ, काम गर्दा गर्दै दुर्घटनामा परि एउटा हात र खुट्टा गुमाएको, अपाङ्ग, शरीर कमजोर छ, हिँड्न सक्दैन, म आउँदा साथै लिएर आउँछु है। छोराको त्यो कुरा सुनेर वृद्ध आमाले भनिन्, हुन्छ कान्छा, राम्ररी लिएर आइज। आमाको ममता देखेर कान्छाको आँखा रसायो। त्यसपछि बुवासँग कुरा भयो, त्यही कुरा बुवालाई सुनाए। बुवाले आनाकानी गर्दै ल आफै विचार गर्नु भने। त्यही कुरा दाजु र भाउजूलाई सुनाए। जवाफमा उनीहरूले भने, बरु एक महिना ढिलो गरेर आइज कान्छा, त्यो अपाङ्गलाई यहाँ कसले हेर्न सक्छ, हिँडाउने डुलाउने कसले गर्ने, बरु आउँदा उसैको घरमा छोडेर आइज। घर परिवारसँगको फोन वार्तालाप सकियो। कान्छाले फोन राखे, साथीलाई तल गएर पिउने पानी ल्याइदिन अनुरोध गरे। कान्छाले अन्तिम पटक आकाशको तारालाई हेरेर भने, तेरो जित भयो, मैले हारे। अपाङ्ग प्रतिको व्यवहार अनि वचन भोग्नुभन्दा मृत्यु सहज छ। आफू पल्टेको खाटबाट जबरजस्ती आफूलाई घचेर्दै त्यो गगनचुम्बी महलको छतबाट झरेर आफ्नो शरीरलाई भुइँमा बजारे कान्छाले आफ्नो प्राण त्यही त्यागे। कार्यक्रम यो साँझी सुभाषको साथमा हुनुहुन्छ। आज हामी यस कार्यक्रमको 24 भागसम्म प्रसारण भएका मध्ये तपाईहरूले सर्वाधिक मन पराउनु भएका गजल र कथाहरू वाचन गरिरहेका छौं। कार्यक्रमको 14 श्रृंखलामा वाचन भएको एउटा कथा सबैभन्दा बढी मन पराइएको कथा हो। प्राप्त भएका इमेल मात्र नभएर यो प्रस्तुता विभिन्न कार्यक्रम र भेटघाटमा जाँदा सबैले यस कथा औधी रुचाएको र प्रोत्साहनमूलक भएको बताउनुभयो। कतिले सुन्दा सुन्दै आफ्नो आँखाभरि आँसु भएको कुरा पनि सुनाउनु भएको थियो। यो प्रस्तुता स्वयं पनि कार्यक्रम रेकर्डिङका क्रममा कथा पढ्दा पढ्दै अत्यन्त भावुक भई गला अवरुद्ध भएपछि रेकर्डिङ नै एकछिन रोक्नु परेको थियो। केही वर्ष अगाडि एउटा विशेष ओलम्पिकको आयोजना भयो। अमेरिकाको सियाटल राज्यमा भएको उक्त विशेष ओलम्पिकमा पालो थियो एउटा विशेष दौड़ प्रतियोगिताको। 100 मिटरको उक्त दौड़ प्रतियोगिताका लागि 9 प्रतियोगीहरू शुरूवाती लाइनमा उभिए। यो 100 मिटरको दौड़ प्रतियोगिता यस कारणले पनि विशेष थियो किनभने सम्पूर्ण 9 प्रतियोगी नै मानसिक र शारीरिक रूपमा अशक्त थिए। सबै प्रतियोगीलाई 100 मिटर दौड़ पूरा गर्ने काम अत्यन्तै कठिन थियो। त्यसैले पनि पुरस्कारको राशि धेरै राखिएको थियो। सबै प्रतियोगी जे जस्तो भए पनि उक्त प्रतियोगिता जित्नका लागि बडो उत्साहका साथ गोलीको आवाजमा आफ्नो ध्यान केन्द्रित गरिरहेका थिए, जसको आवाजले दौड़ शुरूआतको संकेत गर्नेछ। गोलीको आवाजसँगै दौड़ शुरू भयो। सबै प्रतियोगी सकिर नसकी दौड़न थाले। तर एक प्रतियोगी शुरूवाती लाइनबाट एक पाइला अघि बढ्दा नबढ्दै गर्ल्याममा ढले। फेरि उठ्ने प्रयास गरे, सकेनन्। जित्नुको हताशले होला उनी करिब 3 पटकसम्म प्रयास गर्दा समेत उठ्नै सकेनन्। उनी भावनात्मक रूपमा विक्षिप्त भए। यसै त अशक्त भएर जन्म लिएका, केही गर्न म पनि सक्छु भन्ने उनको भावनामा ठूलो चोट पर्यो। उनी जहाँ लडेका थिए त्यहीबाट नराम्रोसँग रुन थाले। बाँकी रहेका 8 प्रतियोगी पनि जसोतसो मध्य भागसम्म पुगेका थिए। त्यतिकैमा ती सबै प्रतियोगीहरू बीचैमा टक्क रोकिए र पछाडि फर्किए। जब उनीहरूले ती लडेका प्रतियोगीलाई रोएको सुन्छन्, सम्पूर्ण प्रतियोगीहरू बीचबाटै फर्केर पुनः दौड़ शुरूआत भएको ठाउँमा आए र जहाँ ती प्रतियोगी रोइरहेका थिए उनीहरूले चारैतिरबाट उनलाई घेरे। यतिकैमा पोलियोबाट ग्रसित एक प्रतियोगीले केही निहुरिएर उनलाई गालामा माया गर्दै भनिन्, हामी छौ तिमीसँग। त्यसपछि सम्पूर्ण 9 प्रतियोगी नै हातमा हात मिलाएर दौड़को अन्तिम बिन्दुमा पुग्दछन्। यो देखेर सम्पूर्ण रंगशाला नै भावविह्वल भयो। धेरै मानिसले भावुक भएर आफ्नै आँखाबाट आँसु झरेको पत्तै पाएनन्। सम्पूर्ण दर्शकहरू आआफ्नो ठाउँमा उभिएर ताली बजाए। त्यो क्षण केही बेरसम्म निरन्तर चलिरह्यो। जो मानिसहरू त्यस घटनाका प्रत्यक्षदर्शी थिए उनीहरू अझै पनि यो कथा भनिरहेका भेटिन्छन्। आखिर किन? किनभने मनको त्यो भित्री पाटोमा हामी सबैलाई यो एउटा कुरा थाहा छ, जीवनमा सधैँ आफूले मात्र जित्नुले धेरै महत्व राख्दैन, बरु अरूलाई जित्न सहयोग गर्नुले महत्व राख्दछ। भलै त्यसका लागि हामी केही पछि हट्नु परोस् वा आफ्नो दिशा नै परिवर्तन गर्नु परोस्। अ क्यान्डल लुजेस नथिङ बाई लाइटनिङ अनदर क्यान्डल, अर्थात एक मैनबत्तीले अर्को मैनबत्तीलाई बाल्नको लागि सहयोग गर्दा केही गुमाउँदैन।
आँसुमा मेरो सुख छ, तिम्रो आँसुमा मेरो दुख छ, तिम्रो आँसुमा मेरो सुख छ, तिम्रो आँसुमा मेरो दुख छ। आफैसँग हारेको छु म, तिमीलाई पाउनु छ के गरी, चाहन्छु म तिमीलाई नै, बिन्ती बुझान प्रिय, थाकेको यो
तिमी टन्न खान्छौ र लेख्छौ म भोकमा गजल लेख्छु, तिमी टन्न खान्छौ र लेख्छौ म भोकमा गजल लेख्छु, तिमी हल्का तान्छौ र लेख्छौ म शोकमा गजल लेख्छु। नियतिले खेल खेल्यो धेरै पटक म माथि हेर, नियतिले खेल खेल्यो धेरै पटक म माथि हेर, तिमी खुसी मान्छौ र लेख्छौ म झोकमा गजल लेख्छु। चाहिँदैन सादा पाना न आवश्यकता कलमको, चाहिँदैन सादा पाना न आवश्यकता कलमको, तिमी कोठा छान्छौ र लेख्छौ म चोकमा गजल लेख्छु। मलाई चाहना छैन सम्मान बटुल्न गलाभरि, मलाई चाहना छैन सम्मान बटुल्न गलाभरि, तिमी तकमा लान्छौ र लेख्छौ म थोकमा गजल लेख्छु। सपना देख्छु विपना पापी छ कल्पना उडाउँछ, सपना देख्छु विपना पापी छ कल्पना उडाउँछ, तिमी कता जान्छौ र लेख्छौ म लोकमा गजल लेख्छु। हाल बुटवल रूपन्देहीमा बसोबास गर्ने परालमी गुल्मीका गजलकार प्रदीप प्रखर पोखरेलको यो गजलसँगै फेरि पनि स्वागत छ कार्यक्रम यो साँझ यो सुबासमा। हाम्रो कार्यक्रमको 1900 भागमा वाचन भएको यो गजल पनि उत्कृष्ट चार मध्येको एकमा पर्न सफल भएको छ। पहिलो स्थानमा पर्न सफल गजललाई अन्त्यमा वाचन गर्नेछौ, त्योभन्दा अघि एकाध हाम्रा आफ्नै कुराहरू। आजभन्दा करिब 26 हप्ता अगाडि काठमाडौँ बसोबास गर्ने एक साथीको प्रस्ताव आयो, तिमीले चाहेको खोजेको जस्तै कार्यक्रम अब बनाउँदा हुन्छ, मैले एउटा रेडियोसँग कुरा गरेको छु, उहाँहरू बजाउन तयार हुनुहुन्छ। साथी राजकुमार थापाको अग्रसरतामा नुवाकोटको रेडियो अभियानबाट आजभन्दा 25 हप्ता अगाडि यस कार्यक्रमलाई बजाउन सुरु गर्नु ठिक एक हप्ता अघिको कुरा थियो। त्यो एक हप्तामै तयारी पूरा भयो, रन्सी मीडिया तयार भयो र कार्यक्रम शुरू भयो। बिस्तारै अन्य रेडियो स्टेशनहरूलाई कार्यक्रम पठायौं, सुन्न भन्यौं, मन पराउने रेडियोहरूले कार्यक्रम बजाइदिनुभयो। 13 श्रृंखलामा आइपुग्दा उज्यालो नेपाल मीडिया नेटवर्कसँगको सहकार्यका लागि सम्झौता भए पश्चात उक्त नेटवर्क अन्तर्गतका 11 रेडियोहरू सहित सबै गरेर हाल 21 रेडियोबाट यो कार्यक्रम यो साँझ यो सुबास प्रसारण हुने गर्दछ। हामीलाई इन्टरनेटको सहायताले विभिन्न मुलुकमा सुन्ने सयौं श्रोताहरू हुनुहुन्छ, यसलाई सम्भव बनाउन आफ्नो वेबसाइट र ब्लगमा हाम्रो कार्यक्रम राखेर सहयोग गर्ने क्यानरा नेपाल .net, डीसी नेपाल .net, चिसापानी नेपाल .blogspot.com, बुलबुल नेपाल .blogspot.com लाई धेरै धन्यवाद। हाम्रो काँचो आँट र योजनालाई मूर्त रूप दिने रेडियो अभियान 107.4 लाई धन्यवाद। उज्यालो नेपाल मीडिया नेटवर्क जसले यस कार्यक्रमलाई पूर्व मेचीदेखि पश्चिमसम्मका घर घरमा यो कार्यक्रम पुर्याउन मद्दत पुर्याउनु भयो, उहाँहरूलाई पनि धन्यवाद। अनि धन्यवादका पात्र हुन् सम्पूर्ण 21 रेडियोहरू जो सूचना र मनोरञ्जनका लागि निरन्तर लागि पर्नु भएको छ। रेडियोकै कुरा गर्दा हामीलाई इमेल र सन्देश गर्ने विदेशका श्रोता नगर्ने हो भने गुल्मी आसपासका धेरै श्रोताहरू पर्नुहुन्छ जसले हामीलाई गुल्मीको रेडियो रेसुङ्गाबाट सुन्नुहुन्छ। रेडियो रेसुङ्गाले बनाएको यस कार्यक्रमको यो सिग्नेचर ट्युन पनि हामीलाई धेरै राम्रो लाग्यो। अनि धन्यवादकै क्रममै लाखौं लाख धन्यवाद सम्पूर्ण श्रोताहरूलाई जसले आफ्नो अमूल्य समय खर्चेर यस कार्यक्रम सुनिदिनुभयो, समय निकालेर हामीलाई आफ्नो गजल र कथा सामग्री लेखी पठाउनुभयो।
चाहे धरती की हो आकाश की हो तिमी चाहे धरती की हो जो हो तिमी मेरो लागि अनमोल छौ जो हो तिमी मेरो लागि अनमोल छौ आकाश की हो तिमी चाहे
यसका साथै कार्यक्रमबाट विदा माग्ने बेला भयो। जाँदा जाँदै कार्यक्रमको 5 श्रृंखलामा वाचन भएको गजल वाचन गर्दैछौ। गजलकार राज नेउपानेले लेख्नु भएको यही गजल उत्कृष्ट गजलका रूपमा छानिएको छ। बधाई छ गजलकार राज नेउपानेज्यूलाई अनि धन्यवाद सम्पूर्ण गजलकारहरूलाई जसले आफ्ना गजल हाम्रो कार्यक्रमका लागि पठाउनुभयो। अर्को साता भेट्ने बाचा गर्दै प्रस्तुता प्रदीप गिरी विदा माग्छु। शुभरात्री।
बिरानो ठाउँ चर्को घाम पसिना खलखल थियो थकित बदन भोको पेट प्यास कलकल थियो अभागियो कर्म धाउँदैमा टाढा सारेर सरेन प्यारो गाउँ जन्मेको ठाउँ याद जलजल थियो जलन थियो बिछोडको पीडा घरकै सम्झना बुझ्दैन मन रसाउँछन् आँखा आँसु छलछल थियो बन्दकी घरबार ऋणको थुप्रो गडेछ यो पाउ नसकिने नपार लाग्ने अनौठो यो दलदल थियो जीवनमा सङ्घर्षको मोल केही नपाएपछि जीवनमा सङ्घर्षको मोल केही नपाएपछि मर्नु कि बाँच्नु म यहाँ दुविधा पलपल थियो मर्नु कि बाँच्नु म यहाँ दुविधा पलपल थियो